नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसिआफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घिरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसिआफ आपतकालीन अवस्थामा प्रतिकारियाका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसिआफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 230 अंक हो। आजको कार्यक्रममा हामी विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सुविधाको अभावमा पठन पाठन र शैक्षिक उपलब्धिमा पर्ने असरका विषयमा चर्चा गर्नेछौ। तर कार्यक्रमको शुरूमा सुनौ सरसफाई सम्बन्धी यो गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीती संग्रहबाट लिएका छौं।
पढ़ने ठाउँ हो सफा राखौ स्वच्छ बनाऊ विद्यालय पढ़ने ठाउँ हो सफा राखौ स्वच्छ बनाऊ विद्यालय को अगुवाईमा सरसफाई को अभियान चलाऊ विद्यालय को अगुवाईमा सरसफाई को अभियान चलाऊ सफा हरा भरा विद्यालय को क्षेत्र छात्र छात्रालाई छुट्टै तर्फी विद्यालय भित्र फोहोर फाल्ने सुरक्षित खाल्डो फोहोर फाल्ने सुरक्षित खाल्डो स्वच्छ खाने पानी सबै सिकाउ साबुन पानीले हात धुने पानी सबै सिकाउ साबुन पानीले हात धुने पानी विद्यालय कक्षा कोठा सफा राख्नु पर्छ सरसफाईको कार्ययोजना बनाउनु पर्छ बाल मैत्री अपङ्गता मैत्री बाल मैत्री अपङ्गता मैत्री लैङ्गिक मैत्री सुविधाले विद्यालयलाई नमुना बनाऊ जीवन उपयोगी शिक्षाले विद्यालयलाई नमुना बनाऊ जीवन उपयोगी शिक्षाले विद्यालय पढ़ने ठाउँ हो सफा राखौ स्वच्छ बनाऊ शिक्षक विद्यार्थी अभिभावक बाल क्लबहरू मिलेर व्यक्ति परिवार समुदायलाई सधैँ अगाडि सारेर विद्यार्थी मार्फत समुदायको विद्यार्थी मार्फत समुदायको बानी सुधार गर्न विद्यालयले नेतृत्व लिउँ स्वच्छता प्रवर्तन गर्न विद्यालयले नेतृत्व लिउँ स्वच्छता प्रवर्तन गर्न विद्यालय पढ्ने ठाउँ हो सफा राखौँ स्वच्छ बनाऊ।
सरसफाई गीतपछि तपाईलाई कार्यक्रम पानी र सरसफाईमा फेरि स्वागत छ। नुवाकोटको किस्पाङ गाउँपालिका एक भाल्चेमा रहेको जलजु खोला माध्यमिक विद्यालयमा प्याड इन्सिनेरेटर सहितको सरसफाई सुविधा पुगेको छ। डीएफआईडीको आर्थिक तथा एसिएफको प्राविधिक सहयोगमा जलजु खोला माध्यमिक विद्यालयमा दुईवटा युरिनल सहित चारवटा शौचालय, बायोस्यान्ड फिल्टर र बालमैत्री धारा निर्माण गरिएको हो। विद्यालयमा निर्मित खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी सुविधाबाट 273 जना विद्यार्थी लाभान्वित भएका छन्। विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सुविधाको अभावमा पठन पाठन र शैक्षिक उपलब्धिमा पर्ने असर र उपलब्ध सुविधाबाट पुगेको फाइदाका विषयमा आजको कार्यक्रममा हामी छलफल गर्दैछौ। यसका लागि हामीसँग जलजुखोला माध्यमिक विद्यालयका प्रधान अध्यापक चिनीमाया तामाङ र परिचर देवमाया घले हुनुहुन्छ। पहिलाका दिनहरू सम्झिनु पर्दा कसरी सम्झिनुहुन्छ देवमाया घलेज्यू तपाईँ? त्यति बेला स्कुलमा गरेको दुःख, खास गरी पानीको?
पहिला त धेरै दुःखकारी थियो, अब बोकेर ल्या थियो। अहिले त धेरै नै मैले त धेरै सुविधा भइरहेछ सर। मलाई
कहाँबाट कसरी बोक्नु पर्थ्यो पानी?
त्यो छिरमाङ खोलाबाट सर। थाप्लो नि खुलिसक्यो सर, पहिला त पानी बोकेर, अहिले त नजिक भयो, धेरै सुविधा भइरहेछ सर मलाई।
किन बोक्नु पर्थ्यो त्यो पानी विद्यालयको लागि?
विद्यार्थीलाई खाने तिर्क लागेर सर, खान दिन खोजेको सर मैले।
अनि उनीहरू आफै जान्थेन, आफै जाँदा पनि त हुन्थ्यो नि?
गयो भनेदेखि परै बिग्राउन भनेर मैले बोकेर दिएको हो सर।
कति वर्षसम्म बोक्नुभयो त्यो पानी त्यसरी बाल बालिकाका लागि?
बाल बालिको लागि फेरि काम गर्यो सर मैले त। अब पेन्सिङ पाक्यो भने भुरी पनि हुन लाग्यो। अब सर फेरि बच्चाहरू पनि थिएन, पहिला 5 र 6 थियो सर। पहिला चौबनमा घरमा मेरो आँगन थियो, अब त्यति मैले सेवा गरेको, अहिलेसम्म यस्तो काम दुःख कट गरिरहेछ सर मैले।
विद्यालयमा त 200 भन्दा पनि विद्यार्थी बढी हुँदो रहेछ, त्यति धेरै विद्यार्थीलाई पानी खुवाउनु पर्दा त दिनको धेरै ल्याउनु पर्थ्यो होला है पानी?
पाँच पल्टसम्म बोक्यो सर पहिला त मैले, अहिले भयो धेरै सुविधा भइरहेछ मलाई, धेरै सुविधा। अब टोइलेट पनि राम्रो भयो सर, अब पानी पनि राम्रोसित बच्चाहरूले खान पाइरहेछ सर।
अब यो सुविधाको कुरा अहिले एकछिन पछाडि गरौँला फेरि। अनि त्यस बाहेक चाहिँ के दुःख गर्नु पर्थ्यो? पानी ओसार्ने एउटा काम भयो, अर्को काम के गर्नु पर्थ्यो तपाईँले?
मैले सफा पहिला त 9:30 ढोको खोल्यो सर, बिहान 10 खोल्यो, अनि बेलुका 7 मैले काम गरिरहेको छ सर। 7 घरमा जानलाई पनि अन्धकारमै जान्छ। अनि
7 किन बस्नु पर्थ्यो? विद्यालय त 4 नै बन्द हुन्थ्यो।
4 बन्द गरे पनि 10 सफा गर्नुपर्छ सर, फेरि चापी मिलेन, त्यत्रो समय लाग्छ। कोटामा सबै सफा गरेर थुनेपछि ट्याक्कै यहाँतिर 7 सर। कहिले त राति हिँड्छ सर म त।
पानी नहुँदाखेरि सफा गर्न चाहिँ कतिको गाह्रो हुन्थ्यो?
पहिला त धेरै गाह्रो थियो सर, अहिले त पानी त अगाडि छ सर, राम्रो भइरहेछ सर। भाँडो मोल्नले पनि राम्रो भइरहेछ, बच्चाहरूले पनि कच्चामा दिन पनि दिइरहेछ सर मैले। कहिले यहाँतिर राखेछ, थापेर राखेछ सरहरूले, मिसहरूलाई थापेर राखेछ सर, भोकतोलमा जर्किनमा थापेर राखेछ, मैले धेरै दुःख गरिरहेछ सर।
देवमाया तामाङले गर्नुभएको दुःख पानी नहुँदाखेरि उहाँले आफ्नो काम गरेको अवधिमा भोग्नु परेको कुरा त हामीले गऱ्यौँ। अब विद्यालयका प्रधान अध्यापक सिनेमाया तामाङको दुःखको कुरा पनि सुन्न चाहन्छौँ हामी। खासमा विद्यालयमा पर्याप्त खानेपानीको व्यवस्था नजिकै नहुँदाखेरि के कस्ता समस्याहरू भोग्नु पर्थ्यो?
विद्यालयमा खानेपानी नहुँदाखेरि चाहिँ हामीले निकै समस्या भोग्नु पर्यो, किन भन्दा हाम्रो यो विद्यालय पनि दुई ठाउँमा बाँडेको भएर उता दुईवटा स्कुलको दूरी कम्तीमा नि 5 होला होइन, त्यति टाढा हुँदाखेरि दुईतिर हुँदाखेरि पुरानो भवन भएको ठाउँमा चाहिँ पानी अब त्यो समुदायले पिएको पानी युज गर्थ्यौँ त्यो ठिकै थियो, तर यो यता यो भेडाफर्मपट्टि भएको स्कुलमा चाहिँ नयाँ स्कुलमा हामी सर्दाखेरि चाहिँ पानी छैन, भेडाफर्मबाट पाइप राखेर अलिअलि पानी पिउने गर्थ्यौँ, फेरि माथिबाट पानी टुटाइदिएपछि झन् गाह्रो हुने, अनि भूकम्प पछाडि त यहाँ टिएलसीमा बस्दाखेरि हामीले अस्थायी शौचालय बनायौँ तर पानी नहुँदाखेरि त्यो शौचालयको प्रयोग गर्न पनि गाह्रो भयो, फेरि भुइँमा त्यो धुलो भयो क्या सर, त्यो टिएलसीमा बस्दाखेरि धुलोमा बस्दाखेरि हात खुट्टा धोएर आऊ भन्दा पनि धेरै मुस्किल भयो हामीलाई होइन, बच्चाहरू सिँगान आइरहेछ धुलोमा भइरहेछ पिउने पानी छैन ल हात खुट्टा धोएर आऊ भन्न पनि हामीले पनि भन्नलाई पनि असहज भयो त्यो परिस्थितिमा चाहिँ गाह्रै छ।
अनि त्यो परिस्थितिबाट कसरी यो अवस्थामा आइपुग्यो, अहिले त विद्यालयमा हामीले हेर्यौँ छात्र मैत्री शौचालय छ, त्यति मात्र नभइकन उमेर अनुसारका बालबालिकाले पिउन सक्ने गरी बालमैत्री धाराको पनि व्यवस्था गरिएको रहेछ।
यो भूकम्प पछाडि धेरैवटा संस्थाहरू आयो, यहाँ चाहिँ विद्यालयमा के आवश्यकताहरू छ भनेर आयो, तर मैले सुरुमा चाहिँ पत्याएको थिएन। एसिएफबाट रासिल सर आउनुभएको थियो अनि वास प्रोग्रामबाट हामी खास गरी खानेपानी र शौचालय हेर्छौँ भनेर आउनुभएको थियो, अनि मैले चाहिँ भने सर यस्ता संस्थाहरू चाहिँ धेरै आइसक्यो तर कसैले पनि केही पनि काम भएको छैन, तपाईँबाट चाहिँ हुने अपेक्षा राख्छु मैले भनेर भनेको थिएँ, सरले हुन्छ भन्नुभयो। अनि फेरि त्यस पछाडि चाहिँ सर्वे हुन थाल्यो अनि हाम्रो यो किसमाङ गाउँपालिका एक भाल्चेमा चाहिँ वार्ड नम्बर साबिकको वार्ड नम्बर एकदेखि चारसम्म चाहिँ उहाँहरूले अहिले खानेपानीहरू पनि हेरिरहनु भएको छ, समुदायमा एक घर एक धारा, त्यसमध्ये यो वार्ड नम्बर चारमा साबिकको वार्ड नम्बर चारमा भाल्चेको वार्ड नम्बर चारमा पऱ्यो, उहाँहरूको सामुदायिकमा पनि वितरण गर्नुभएको छ अनि हाम्रो विद्यालयमा पनि उहाँहरूले सामुदायिक मुहानबाटै एक पाइप छुट्याइदिनु भएको छ, त्यो पानी हामी ट्याङ्कीमा 1000 लिटरको ट्याङ्कीमा जम्मा गर्छौँ अनि बेसन फिल्टर पनि राखिदिनु भएको छ, त्यो फिल्टरबाट चाहिँ बच्चाहरूले पिउँछन् पानी अनि शौचालयमा चाहिँ डाइरेक्ट लगेका छौँ, यसरी चाहिँ हामीले पानी सर्कुलर गरिरहेछौँ। अब विद्यालय खुलेको दिनमा हामी पानी खुलाउँछौँ गेटबुलबाट अनि नचाहिने अवस्थामा बन्द गरेर विद्यालय बन्द अवस्थामा बन्द गरेर जान्छौँ, यसरी चाहिँ भइरहेछ।
त्यो पत्या नलाग्नुको कारण चाहिँ के थियो सुन्न पाउन, विद्यालयमा खाने पानी उपलब्ध गराउँछौँ, विद्यालयको समस्या पनि देखेको थियो उहाँहरूले होइन, तर विद्यालयका प्रधानाध्यापक आफैलाई पत्या नलाग्नुको कारण चाहिँ के थियो?
हामीसँग त्यो धेरै संस्थाहरू आए, कतिपय मैले नाम पनि बिर्सिसकेँ होइन, किन भन्दा कपाल कहिलो कहिलो भएको एकजनाले एउटा टुरिस्ट बोकेर आउने अनि अब यो भूकम्प पछाडि कसैले कमाउने दाउ बनायो होला कसैले के होला, यो गैर सरकारी संस्थाहरूको त्यस्तो भरोसा भएन क्या, आयो बच्चाहरूको लाइनको फोटो खिच्यो गयो होइन, हामी टिएलसीमा बसिरहेछौँ जस्ताको तस्तै भयौँ। तर भूकम्प पछाडिको दुईवटा संस्थाले चाहिँ मेरो स्कुलमा राम्रो काम गर्नुभयो, गिरखुटार युवा क्लबको अगुवाईमा हामीसँग अहिले 16 लाख बराबरको चाहिँ शौचालय छ धारा छ होइन, बच्चाहरूले शुद्ध पानी पिउन पाइरहेका छन्। अनि एउटा कुमुदिनी संस्थाको नाम पनि लिन चाहन्छु म, उहाँ कुमुदिनी संस्थाबाट पनि हामीलाई चाहिँ एउटा बच्चाहरूलाई पढ्नको लागि हामीले व्यवस्था गर्न नसकिराखेको अवस्थामा हामीसँग थोरै बुकहरू दिएर दिनुभएर पनि एउटा सानो सानो पुस्तकालय जस्तो त्यो चाहिँ व्यवस्था गरिदिनु भएको छ, त्यहाँबाट पनि बच्चाहरूले कथाहरू होइन त्यो बुकहरू पढ्ने गर्छन्, हामी टिचरहरू पनि टाइम भएको बेलामा पढ्ने गर्छौँ। यो दुईवटा संस्थाले चाहिँ हामीसँग काम गर्यो, हुन त नेपाल फिडले यो 10 कोटे हामी बसिरहेको भवन पनि बनाइदिनु भयो, यो चाहिँ भूकम्पभन्दा अगाडिको नै योजना थियो, भूकम्प आउँदाखेरि हाम्रो यो डिभिसी भइसकेको थियो अनि गोर्खा वेलफेयरबाट 2 कोठा भवन बनाइदियो यति।
जति बेला टिएलसीमा बसिरहँदाखेरि कक्षा कोठा नै अस्थायी, त्यसैमाथि फेरि धुलो मैलो उस्तै, शौचालय पनि अस्थायी, त्यति बेला चाहिँ यो कुराले विद्यालयमा पर्याप्त खानेपानी र सरसफाई सम्बन्धीको सुविधा नहुँदाखेरि चाहिँ पढाइमा कस्तो असर पुग्थ्यो?
होइन, बच्चाहरूलाई हामी बुकमा होइन अब टपिक्समा स्वस्थ रहनको लागि सरसफाई गर्नुपर्छ अनि स्वस्थ खालको चाहिँ पानी पिउनुपर्छ, हामी त्यो एउटा सैद्धान्तिक मात्रै भयौँ, व्यावहारिक रूपमा हामीले दिन सकेनौँ। व्यावहारिक रूपमा गर्नको लागि त हामीले उनीहरूलाई स्वस्थ पानी दिन नै सकेनौँ कि, अब त्यो एउटा सैद्धान्तिक रूपमा मात्रै भयो होइन, मौखिक रूपमा त्यो त्यति उपयुक्त भएन।
त्यति मात्र नभएर त्यसले चाहिँ विद्यार्थीको जति पनि शैक्षिक उपलब्धि हुन्छ यो कक्षामा पुगेका बालबालिकाले यति सिक्नुपर्ने उति सिक्नुपर्ने जति निर्धारण गरिएको हुन्छ नि शैक्षिक उपलब्धिहरू त्यसमा पनि केही असर पुग्यो कि?
अब शौचालय जाँदाखेरि हाम्रो यो भवनको यो वाल नै कटेर जानुपर्ने, अब शौचालय जाँदाखेरि पनि समस्या भयो सर। शौचालय गएर आउँदाखेरि 10-15 मिनट ग्याप, अब टिचरहरूलाई पनि अब शौचालय नजानु भन्ने कुरा पनि भएन। त्यसरी जाँदाखेरि अब क्लास ह्याम्पर पनि हुने, अब 10-15 मिनट त गएर आउन लागिहाल्छ, बच्चाहरूको पनि त्यो अवस्था भयो। अनि पढाइमा पनि अब लेडिज र जेन्ट्स जान पनि अप्ठ्यारो भयो क्या, त्यो भिरपाखामा शौचालय बस्न जाँदा अब लेडिज जेन्ट्स जान पनि अप्ठ्यारो भयो। अनि टिचरहरू पनि अब सर मिसहरू म्याडमहरू सँगसँगै जाने कुरो नि भएन।
यसको मतलब के बाहिरै जानु पर्थ्यो कि शौचालय अप्ठ्यारो ठाउँमा थियो?
बाहिरै जानु पर्थ्यो शौचालय नहुँदाखेरि। हामीसँग अस्थायी पनि थियो छन चाहिँ, पानी नहुँदाखेरि हामीले त्यो धेरै दिन युज गर्नलाई गाह्रो पर्यो। ओसारेर पनि कति ओसार्नु, बच्चाहरूले पनि पिउनु पर्यो। बर्खा टाइममा चाहिँ हामीलाई केही समय चाहिँ पानी भेडा फर्मबाट हुन्थ्यो, फेरि उहाँहरूको पनि पानी सुकेपछि हामीले पनि पाएनौँ। यो जस्तै चैत वैशाखतिर यो सुक्खा समयमा चाहिँ गाह्रो भयो।
कहिले कक्षामा विद्यार्थी हुँदाखेरि शिक्षक नहुने, शिक्षक हुँदा विद्यार्थी नहुने अवस्था हुन्थ्यो कि के हो
त्यो अवस्था पनि? अब त्यस्तै, अब शौचालय जाँदाखेरि 10-15 मिनट चाहिँ ग्याप हुन्छ, अब त्यो त्यसो पनि भयो। बच्चाहरूलाई पनि अलि असर चाहिँ पर्दो रहेछ, अनि बच्चाहरूलाई पनि उनीहरूको त्यो सानो सानो बच्चाहरूमा सरसफाइ गर्नुपर्छ भन्ने बिहेभ पनि हामीले गराउन सकेनौँ।
विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताका सवालमा हामीले कुराकानी गऱ्यौँ। वास्तवमा विद्यालयमा सरसफाइका यी सुविधाहरू यत्तिकै हुनुपर्छ भनेका होइनौ। वास्तवमा विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको जुन आवश्यकता छ त्यो पर्याप्त भएमा मात्र विद्यालयको शैक्षिक उन्नति पनि हुन्छ भन्ने कुरा हामीले थाहा पायौं। र अब दुवैजनाको दुःखका कुरा सुनेपछि, विद्यालयले समग्र भोग्नु परेको समस्याको कुरा सुनेपछि म देवमाया घलेबाटै सुन्न चाहन्छु कि तपाईँलाई अहिले चाहिँ यो पानी भएपछि के कुरामा सजिलो भएको छ? हिजो त पानी नहुँदाखेरि धेरै दुःख गर्नु पर्यो, कपाल खुइलिए, तालु खुइलिए भन्ने कुरा गर्नुभयो।
धेरै नै सुविधा भइरहेछ नि सर। अब भाँडो मोल्दैन त के अरे पनि ठिकै भयो। अब टोइलेट फेरि टोइलेटमा जाँदाखेरि पनि पानीले नै पानी भएपछि सफा सुकर सबै बच्चाहरूले खाने पानी दिएपछि धेरै सुविधा भइरहेछ सर। अहिले त मलाई
शौचालय पनि तपाईँले नै सफा गर्नुपर्छ?
ए सर, त हो नि सर, सबै टोइलेट कोही पहिला त चाहिँ ढुङ्गाले फुसेर कागजले फुसेर राखेर के भनेर साध्य हुँदैन सर। अहिले त पानी भएपछि अब छिरो छिरो नदेख्ने किसिमबाटै अब त्यो उसले सफा गरेपछि पानी हालेपछि सफा सुकर भइरहेछ सर।
विद्यार्थी आफैले पनि सफा सुग्घर राख्दो हो सर्पी?
हजुर, विद्यार्थीले त कहाँ हुनु ज्ञान नलागे बच्चाहरूले त गर्दैन सर। मैले अब ठुलो ठुलोले त गर्छ पनि होला, सानोहरूले भैरै दिशा गरिदिन्छ, पानी हालिरहेछ सर मैले।
तर पानी भएपछि जे होस् हिजो जस्तो समस्या झेल्नु परेन?
देख्नु परेन सर, धेरै राम्रो भइरहेछ सर मलाई।
हिजो पहिले नै यस्तो पानी आइदिएको भए के हुन्थ्यो होला?
हुन्थ्यो सर, राम्रो हुन्थ्यो सर। अहिले त राम्रो भइरहेछ सर, पानी पाएपछि धेरै खुसी लागिरहेछ सर मलाई।
त्यति धेरै दुःख गर्नु परेन हिजो पहिला जस्तो?
हजुर, पहिला जस्तो भन्दा कति राम्रो सर भइरहेछ मलाई, राम्रो सुविधा भइरहेछ। पानी खानु पायो, सबै लुगा धुनुलाई नहुने पनि, अब मुख धुनुलाई सबै अलि खानलाई कति भइरहेछ सर। पाहुना आउनलाई पनि सफा सुकर भइरहेछ, टोइलेट जानलाई पनि सफा भइरहेछ सर। अब त्यस्तो अब सफा गरे पनि हात धोएर जानु पाए भयो, अनि खाना बनाउनलाई पनि हात पानीले सफा सुकर हुने भयो सर मलाई।
हो, यहीँनिर तपाईँले पहिला दिवा खाजा पनि बनाइदिनु भएको रहेछ, बालबालिकालाई हलुवा बनाइदिनु भएको रहेछ, त्यति बेला यस्तो पानी भएको भए
हामी त्यतिमा पायो भनेदेखि कति खुसी हुन्थ्यो सर। अब धेरै पानी त छैन सर, कता कता दौडिनुपर्छ सर त्यतिखेर। हजुर, त्यति धेरै दुःख छ सर, धेरै बुढी पनि भयो सर, बुढी हुनुलाई अब त अब बुढी भएपछि हजुर पानी ओसारे सर, अब के गर्ने, धेरै सेवा गरेर आज मेवा त छैन।
पानी ओसार्दनै बुढी हुनुभयो त
फेरि काम गर्नु पर्ने सर होइन दुनुर पनि पोलिरहेछ सर अब चार बजे उठ्छ त्यही चार बजे उठेर दुनुर पोल्छ सर दस किलो त मैले पोलेँ सर फ्यान त आफ्नो दुःख गरिरहेछ सर फेरि दुःख गरिरहेछ सर म त किन
अब हामी प्रधानाध्यापक चिनीमाया तामाको कुरा सुन्न चाहन्छौँ फेरि अब यसलाई अहिले चाहिँ हामीसँग भएका जति पनि पूर्वाधारहरू छन् सरसफाइका यो कसरी प्रयोग भइरहेको छ जस्तो हामीसँग भएका धारा त्यसै गरी इन्सिनेरेटर छात्र मैत्री शौचालय बालबालिका र बालक र बालिकाहरूको लागि छुट्टै शौचालयको व्यवस्था छ अहिले त यसलाई कसरी प्रयोग गरिरहनु भएको छ
हामीले चाहिँ स्टाफहरू पनि बच्चाहरूसँगै बच्चाहरूकै टोयलेट जाने गरेका छौँ छुट्टै स्टाफ टोयलेट राखेका छैनौँ किनभने स्टाफ छुट्टै जाँदाखेरि बच्चाहरूले के गरिरहेछ भन्ने कुरा हामीले थाहा पाउँदैनौँ भनेर पनि हामी त्यसरी युज गरिरहेछौँ अनि म पनि साइली दिदीसँगै कहिले अगाडि नै समयभन्दा 9:30 त्यस्तै 9:45 त्यसरी 9 बजे आइपुग्दाखेरि सुरुमा आउँदाखेरि यहाँ पानीको गेट बुल खोलिदिन्छु अनि ट्याङ्कीमा पानी भर्छ अनि फिल्टरमा पानी फिल्टर हुन्छ बच्चाहरूको टाइममा पानी पिउन पाउँछ अनि हाम्रो यहाँ बाल क्लब पनि छ बाल क्लबको भाइ बहिनीहरूलाई पनि बेला बेलामा सरसफाइ गर्नको लागि भन्छु बच्चाहरूले नै गर्छ हामीहरू मिलेर गर्छौँ स्टाफहरूलाई पनि यो सधैँभरि एकजना मात्रै हुँदैन नि त सबैजनाले त्यहाँ सुरुमा जो अगाडि आइपुगे पनि हामी गेट बुल खोल्नुपर्छ अनि भरे 4 बजे चाहिँ बन्द गरेर जानुपर्छ भनेर भन्छौँ हामी त्यसरी नै चलाइराखेछौँ
छात्र मैत्री शौचालयको कुरा गरौँ न छात्र मैत्री शौचालय हुँदाखेरि चाहिँ तपाईँ आफै पनि नारी भएको हुनाले कस्तो सजिलो हुँदो रहेछ विगतमा केही अप्ठ्यारा त पक्कै पनि तपाईँले पनि भोग्नुभयो होला यहाँनिर अन्य महिला स्टाफहरू पनि हुनुहुन्छ
हाम्रो विशेष गरेर यो 7-10 को छात्र विद्यार्थीहरू चाहिँ प्राय एब्सेन्ट जस्तो अनि हामीले थाहा नभइरहेको हुनसक्छ कहिलेकाहीँ होइन उनीहरू पेट दुख्यो यताउति भन्ने हुनसक्छ यो मेन्सुरेसनको पिरियडमा उनीहरूले चाहिँ अप्ठ्यारो मानेर होइन विद्यालयमा आउँदाखेरि गाह्रो भएर चाहिँ घरमै बस्दिने त्यस्तो गर्ने गरेका थियो अहिले चाहिँ आउँछ उनीहरू सजिलैसँग प्रयोग गर्छन् हामीले पनि भन्छौँ यो चाहिँ यसको लागि हो भनेर
भनेको छात्र नियमितता बढ्यो
बढ्यो हजुर उनीहरूलाई पनि सुविधा भयो हामीलाई पनि सुविधा भयो होइन सर अनि त्यो विशेष गरेर अब स्वास्थ्यको हिसाबले पनि 4 घन्टाभन्दा बढी प्याड राख्नु हुँदैन भन्छ होइन त्यो कुराहरू पनि हामी बच्चाहरूलाई पनि भन्छौँ अनि उनीहरूले नै त्यसरी फेर्ने गर्छ
भनेको यसले त पढाइमा पनि सघाउ पुऱ्यायो कि क्या हो
पढाइमा पनि उनीहरू अब नियमित भएपछि एब्सेन्ट भएन होइन अनि सहज महसुस गरेका छन् बच्चाहरूले विद्यालय आउनलाई सहज वातावरण भएको महसुस गरेका छन्
तपाईँबाटै सुन्न चाहेँ मैले स्कुलमा यो बालमैत्री धारा चाहिँ किन आवश्यक पर्दो रहेछ हामी त पहिला त के बुझाइ हुन्थ्यो भनेदेखि एउटा धारा भए पुग्छ सबैलाई अझ धारा त अग्लो बनाउने हो अग्लो बनाएपछि बालबालिकाले क्षति पुर्याउँदैनन् यसको चाहिँ टिकाउपना हुन्छ भन्थ्यो तर यहाँ हेर्दाखेरि त हो छ बच्चाका लागि छुट्टै त्यस पछाडि एवम्रितले अलि अग्लोलाई अलिकति अग्लो धारा गर्दै 4 धारा निर्माण भएको रहेछ
हामीले बच्चाहरूले प्रयोग गरेको दृष्टि हेर्दा पनि सानो बच्चाले सानै धारामा पानी खाइरहेको छ ठुलो बच्चाले ठुलै स्टेपको पानी खाइरहेको छ यसो हेर्दाखेरि बच्चाहरूलाई पनि उनीहरूले आफूले भेट्न सक्ने हुनु पऱ्यो उसलाई पानी खान मन लागिरहेको छ अब त्यो पानी खोल्नै नसक्ने त्यो पनि हुँदैन त्यो बच्चाले क्षति पुर्याउने कुरामा चाहिँ हामीले पनि उनीहरूलाई ज्ञान दियो भने क्षति पुर्याउँदैन हाम्रो धारामा चाहिँ अहिलेसम्म चाहिँ क्षति भएको छैन
बालमैत्री धाराले खास चाहिँ के कुरामा सघाउ पुर्याउँदो रहेछ अघि सेनेटरी प्याडले पढाइलाई सघाउने जस्तै गरी यो बालमैत्री धाराले पनि पढाइलाई सघाउँदो रहेछ कि कतै
होइन बच्चाहरूलाई पानी पिउनको लागि पनि सहज भएको छ एक त त्यो बालबालिकाले ठुलो धारा भन्दा सानो धारा नै रुचाउँछ उनीहरू किन भन्दा आफ्नो हाइट अनुसारको आफ्नो स्टेप अनुसारको एज अनुसारको धारा पाउँदा खुसी हुन्छन् उनीहरू नि हातमुख धोएर पानी पिएर आउँदाखेरि खुसी हुन्छन्
अग्लो धारा हुँदा चाहिँ के हुन्छ नि
उनीहरू भेट्दैन झुन्डिरहनु पर्ने हुन्छ कपडा भिज्ने अब नभेटेपछि पानी पिउन असफल अनि त्यसबाट चाहिँ अलिकति बच्चालाई अर्कै फिलिङ्स हुन्छ होला
त्यति धेरै बल लगाएर त्यति धेरै अप्ठ्यारोमा झुन्डिएर झर्ने हो कि भन्ने चिन्ता पनि होला धाराबाट होइन त्यसरी अग्लो धारामा पानी पिउँदाखेरि त कपडा भिज्ने मात्र होइन, कपडा भिजेपछि त पेट भिज्ने, पेट भिजेपछि पेट दुख्ने, पेट दुखेपछि स्कुलमा बस्न मन नलाग्ने लगायतका समस्या पनि त हुन्थ्यो होला।
धेरै समस्या हुन्छ सर त्यस्तो, त्यो अब अग्लो धारामा झुन्डिने, उसको कपडा भिज्ने, त्यो अब सरसफाई गरेर आऊ भन्दा पनि नमिल्ने खालको हुन्छ नि त उनीहरूलाई। बच्चाहरूलाई त एकछिनमै फोहोर भइराखेको हुन्छ, एकछिनमै खानेकुराहरू खाइरहेको हुन्छ, त्यतिखेर ल मुख धोएर आऊ, मुख खुल्ला गरेर आऊ, हात धोएर आऊ भन्दा उसले त्यो सक्दैन, त्यो गर्न सक्दैन, असहज हुन्छ। सानो धारा हुँदाखेरि उसले सजिलैसँग खान्छ, धुन्छ, आउँछ, सजिलो अनुभव गर्छ, रमाइलो वातावरण बनाउनु पर्यो हामीले उनीहरूलाई। कसरी हुन्छ, पानीमा मात्रै होइन कि, हामीले क्लासमा पनि होइन, उस ऊ बस्ने ठाउँमा बसाइदेखि लिएर उसको चाहिँ विभिन्न एक्टिभिटिजहरूको हामीले चाहिँ गर्नु हेर्नुपर्ने हुन्छ, बच्चालाई चिन्न सक्नुपर्ने हुन्छ हामीले चाहिँ।
हामीले जलजुखोला माध्यमिक विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सुविधाका बारेमा कुराकानी गरिरहेका छौँ। अब स्वच्छताको अर्को पाटोमा कुराकानी गरौँ। जस्तो बालबालिकाहरू हिजो आज त पहिला जस्तो मकै भुटेर ल्याउने, रोटी लिएर आउने, घरबाटै आलुको चाना लिएर आउने नहुँदो रहेछ। कतिपय बालबालिकाले जङ्क फुडको पनि प्रयोग गरिँदो रहेछ र त्यसको खोलहरू चाहिँ यत्रतत्र छरिरहेको पाउँछौँ। यसलाई चाहिँ हामीले कसरी व्यवस्थापन गरिरहेका छौँ अहिले?
हामीले यहाँ चाहिँ एउटा के छ भने, अभिभावकको पनि कुरा रह्यो, बच्चाहरूलाई पैसा दिएपछि बच्चाहरू पनि स्कुल आउन मान्ने, उनीहरू पनि बच्चाको खिचिचबाट छुटकारा पाउने जस्तो पनि देखियो, अनि अलिकति उनीहरू पनि छिटो छिटो गर्ने खालको क्या, बच्चालाई पाखा लगाइदिएर जाने खालको। मैले भन्छु कि घरबाटै मकै भुटेर ल्याउने होइन, हाम्रो त यहाँको मकै पनि मिठो हुन्छ, अनि चिउराहरू यसो मिलाएर ल्याउने, कहिलेकाहीँ फलफुलहरू दिने गर्दाखेरि राम्रो हुन्थ्यो भन्ने। तर त्यो एउटा त त्यो पैसा दिएन भने बच्चाले किनेर खाँदैन थियो होला, घरबाटै खाजा बनाइदियो भने उनलाई सजिलो हुन्थ्यो। अनि यो जङ्क फुडहरूको उनीहरूलाई अब के ल्याएको हुँदैन अनि के खान भन्ने, अनि त्यस्तो धेरै पसल त छैन यहाँ, उनीहरूले थोरै थोरै प्रयोग गर्छन्। कोही घरमै जान्छ दिउँसो टिफिनमा, प्रायः जसो बच्चाहरू घरमै त्यो खानाहरू के खाएर आउँछन्। त्यो सानो सानो पिर्ने बच्चाहरूको लागि चाहिँ बाबुआमाले त्यसरी उयो गरिराखेको हुन्छ। हामी अभिभावकहरूलाई पनि भनिराखेका छौँ, बच्चालाई यसले राम्रो गर्दैन, बच्चा बिरामी हुन्छ, बिरामी भयो भने पढाइमा असर पुग्छ भन्ने कुराहरू पनि गर्छौँ हामी अभिभावक भेलाहरूमा।
तर बालबालिकाले चाउचाउ खाएपछि, बिस्कुट खाएपछि त फोहोर निस्कने नै भयो, त्यस पछाडि यस्तै किताब च्यात्ने, कापी च्यात्ने, र त्यो पनि एक प्रकारको फोहोर नै हो। त्यसको व्यवस्थापनको बाटो हामीले कसरी यसलाई हेरिरहेका छौँ?
हामीले डेली सफा गरेर जलाउँछौँ, क्लास क्लासमा डेली सफा गर्नुहुन्छ, उहाँले दिदीले सफा गर्नुहुन्छ अनि जलाइदिन्छौँ।
त्यो जलाउने चाहिँ कहाँ हो, हामीले विद्यालयकै छेउमा या त कतै खाल्डो छ?
अलि पछाडि खोल्सा छ, खोल्सामा जलाउँछौँ।
फोहोरलाई खोल्सामा लगेर जलाउनु भन्दा फोहोर नै उत्पादन नदिनका लागि चाहिँ केही प्रयास गर्नुभएको छ?
बच्चाहरूलाई चाहिँ भन्ने गर्छौँ होइन सर, बच्चाहरूलाई खाएर त्यो क्लासमा राखेको बक्समा राख्नु भन्छौँ, अनि धेरै नखानु पनि भन्छौँ हामी, चौचौहरू चाहिँ स्वास्थ्यको लागि राम्रो होइन भन्छौँ।
घटिरहेको छ कि बढिरहेको छ?
कमै छ, सानो सानो बच्चाहरूले मान्दैन भन्छ अभिभावकले पनि, पैसा दिएर पठाइदिए सजिलो, चकलेट बिस्कुट, तर अरू स्कुलहरूको जस्तो नजिक धेरै पसल पनि छैन, वहीँ हाम्रो दिदीले अलिअलि बेच्नुहुन्छ त्यति।
देवमाया कलेजु, तपाईँले चाहिँ के पाउनु भएको छ, पहिलाभन्दा बालबालिकाहरू धेरै चाउचाउ खान्छन् कि कम खाँदो रहेछ, खोलबाट थाहा पाइहाल्नुहुन्छ नि तपाईँले त?
अलिअलि भोक लाग्नेले अलिअलि खान्छ, अनि चस्सो रुपियाँ पनि यो नफाल्नु भन्छ, अनि चौचौको पक्ष पक्षमा कच्छ कच्छमा राखिरहेछ सर मैले, अनि त्यही भएर अहिले कमै छ सर, त्यो त फालेर अब कोही हाफ टाइममा खाना खानै जान्छ, कोही खासा खाएर आउँछ, कोही खाना नखाइकन पनि आएर खाना खानै जान्छ, अनि त्यसो गरिरहेछ। कोही त फेरि सारमिससँग नि मैले चिया दिइरहेछ, चिया खाइरहेछ, धुनुराहरू अलिअलि ल्याएछ सर, खासाको लागि सारहरू सार मिसहरूलाई खासा यहाँ मैले बनाएर खाइरहेछ सर, कोटामै यहाँतिर एउटा छाप्रे बनाएर त्यहीतिर राखेछ सर मैले त्यहीतिर, अनि त्यही भनेर देखिरहेछ सार मिसहरूले खासा पनि खुवाइरहेछ, अनि ठुलो ठुलोहरू त चिया पनि देखिरहेछ मैले, अनि त्यही धुनु अलिअलि ल्याउँछ सर, कहिले चाना फ्राई गरेर खानुहुन्छ, कहिले अन्डा उसिनेर ल्याउँछ, त्यहाँहरू दिइरहेछ सर।
आज हामीले विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छताको आवश्यकताका बारेमा जलजुखोला माध्यमिक विद्यालयका प्रधान अध्यापक चिनीमाया तामाङ र विद्यालयको परिचर देवमाया घलेसँग कुराकानी गर्यौं र उहाँहरूको कुराकानीबाट पनि विद्यालयमा सरसफाईका सुविधाहरू चाहिन्छ, यसको अभावमा विद्यालयको पठन पाठनमा समेत असर पुग्छ भन्ने निष्कर्ष निकाल्यौं र यो छलफल, यो कुराकानी यहीँ अन्त्य हुन्छ। यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सुविधाको अभावमा पठन पाठन र शैक्षिक उपलब्धिमा पर्ने असर र उपलब्ध सुविधाबाट पुगेको फाइदाका विषयमा जलजुखोला माध्यमिक विद्यालयका प्रधान अध्यापक चिनीमाया तामाङ र परिचर देवमाया घलेसँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुगेका छौं। अर्को हप्ताको कार्यक्रममा खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोपचन पनि बिदा हुन्छु। नमस्कार।
ए, डाक्टर, पाइलोट, इन्जिनियर, महिला, ना।